गलती मानने और गुनाह छोड़ने में कभी देर मत करो, क्योंकि सफ़र जितना तवील होता जाएगा वापसी उतनी ही दुश्वार हो जाएगी। प्रोग्राम सुबह ज़िंदगी में बहुत बहुत खुश आमदीद। बिस्मिल्लाहिर्रहमानिर्रहीम, अस्सलामुअलैकुम और सुबह खैर। प्रोग्राम को शुरू करते हैं अल्लाह ताला के पाक और बाबरकत नाम से जो रहमान है और रहीम है। उम्मीद करते हैं नाज़रीन आप सब खैरियत से होंगे। आप सबको बहुत बहुत खुश आमदीद कहते हैं आपके अपने प्रोग्राम सुबह ज़िंदगी में। 6:32 हो रहे हैं और हम मौजूद हैं तेहरान स्टूडियो में, हमसे मुराद मैं और खुर्रम। अस्सलाम वालेकुम खुर्रम।
वालेकुम सलाम, बहुत बहुत शुक्रिया। मैं भी सलाम अर्ज़ करता हूँ अपने प्यार प्यार नाज़रीन की खिदमत में। और बहरहाल जैसे जैसे रुबाब ने कहा कि हम लोग तेहरान से आपकी खिदमत में हाजिर हैं, एक प्रोग्राम लेके आए हैं खूबसूरत सा, मजेदार सा। उम्मीद करेंगे आपको पसंद आएगा, मजा आएगा प्रोग्राम देखने में।
हफ्ते का मौजू चल रहा है किस्मत, और मैं कुछ चीजें लेके आई थी किस्मत के बारे में। इसमें लिखा था कि एक शख्स ने कहा था, इन्हीं किताब में लिखा था, हार्वर्ड एडवोकेट किताब 1930 में ये किताब जो है वो छपी है, और इस किताब में लिखा था किस्मत जैसी कोई चीज होती ही नहीं है।
अच्छा,
लेकिन किस्मत ऐसी,
बिल्कुल
मैं इसको पूरा आगे पढ़ लूँ। आप जितना अपने दिल और जान से खेलेंगे और जितनी मेहनत लगाएंगे, वो जो नतीजा आपको मिलेगा वो आपकी किस्मत है।
बिल्कुल, कुछ लोगों का ये यकीन भी होता है, लेकिन जैसे कि कहा जाता है कि खूब हमारे जो दीन में भी ये बात है कि हमारी जो एक तकदीर है वो लिखी जाती है, लेकिन ये है कि उसमें कुछ चीज़ें हैं जो तब्दील हो सकती हैं, कुछ चीज़ें तब्दील नहीं हो सकती। अब अगर ऐसा होता कि कुछ भी तब्दील ना हो पाता होता, कुछ लोग जहन में ये बिठा लेते हैं कि जी नहीं, लिखा गया है, ख़त्म हो गई बात। अच्छा, अलबत्त वो मिक्स करते हैं कुछ चीज़ों को कि वो किस्मत और कुछ और मुख्तलिफ चीज़ों को बहरहाल आपस में मिक्स कर देते हैं, लेकिन इसमें आपने ये देखना है कि अल्लाह ताला ने हमें जहन फिर क्यों दिया है।
बिल्कुल,
अगर ऐसा होता कि हमने एक वो जैसे पपेट होता है उसकी तरह बस काम करना होता और हमें पता है कि जी हमने कल जो है ये काम करना है, परसों ये काम करना है, तो फिर तो कोई फायदा नहीं, जहन देने की जरूरत ही नहीं थी। तो इससे थोड़ा सा ये हमें जहन में लानी चाहिए ये बात कि जब अल्लाह ताला ने हमें जहन जैसी नेमत अता फरमाई है तो इसका मतलब है कि हम अपनी चीज़ों को तब्दील, फिर उसके साथ साथ अक्ल के अलावा जो दुआ अल्लाह ताला ने हमें दी है कि दुआ करना जो हमारे दीन में है वो फिर किस लिए है।
बिल्कुल, इसी किताब में एक जगह और भी लिखा गया था कि जो आप किस्मत की जो बात कर रहे हैं, किस्मत का मतलब ही यही है कि मेहनत और लगन। यानी मेहनत और लगन अगर आपकी ज़िंदगी में है तो आपके पास किस्मत है, अगर नहीं है तो आपके पास किस्मत नहीं है।
अच्छा,
ये इसी किताब का यानी आगे लिखा हुआ एक और जगह था।
सही है, बिल्कुल। कल बात हो रही थी हमारी जो माहिर नफ्सियात थी उनसे बात हो रही थी और टेलीफोन पे, और उनसे ये मैंने पूछा कि आखिर में, कि उन्होंने खुद अलबत्त ये कहा कि लेकिन कभी कभार ऐसा हो जाता है कि इंसान कोशिश भी करता है, मेहनत भी करता है, दुआ भी करता है, और वो चीज़ उसको नहीं मिलती। तो ये बात एक बार फिर मैं पहले भी बता चुका हूँ, इसमें दो बातों का जहन में रखना बहुत ज़रूरी है। आप लोग भी हमें बताएं कि आप लोग इस बारे में क्या सोचते हैं। दो बातें वो ये हैं, एक ये बात कि शायद वो चीज़ आपके लिए बेहतर नहीं है, अल्लाह ताला वो चीज़ आपको नहीं देना चाहता इसलिए कि वो शायद कल को आपके लिए नुकसानदेह साबित हो, या दूसरी बात ये हो सकती है कि आपका इम्तिहान लिया जा रहा हो, जैसे कि आपने कहा।
जी बिल्कुल, इम्तिहान, और हमें इस बात का बस ख्याल रखना चाहिए कि उम्मीद ना हारें। अगर उम्मीद ज़िंदगी में ना हो, लगन ना हो, मेहनत ना हो, तो वही बात आ जाती है किस्मत की, फिर बात करने के तो कोई फ़ायदा ही नहीं बनता। कोशिश हमेशा यही रहनी चाहिए, उम्मीद रहे हमेशा खुदा ताला की ज़ात पर, हमेशा उम्मीद रहे, चूँकि खुदा देने वाला है और हमेशा देता है। वैसे खुर्रम भाई ने जो बात की कि अब जो अगर कुछ नहीं मिलता तो हम फौरन कह देते कि भाई उम्मीद छोड़ देते हैं और नहीं हुआ और परेशान हो जाते हैं, लेकिन इस बात का ज़रूर ख्याल रखिए कि शायद वो हमारे हक़ में बेहतर नहीं था, शायद कुछ ऐसे नुकसान आके चल के हमारी ज़िंदगी में उसके बुरे असरात पड़ते जो अल्लाह ताला ने हमारे हक़ में हमें नहीं दिया, वो शायद कुछ उसमें बेहतरी थी।
यहाँ उम्मीद की आपने जो बात कर दी उसके साथ में एक और चीज़ को जोड़ दूँ, वो ये है कि उम्मीद बिल्कुल पूरी तरह जुड़ी हुई है ईमान के साथ। अगर जितना एक शख्स का ईमान अल्लाह ताला की ज़ात पर ज़्यादा है, वो उसकी वो कभी भी उम्मीद नहीं छोड़ेगा।
बिल्कुल, और उम्मीद नहीं छोड़ेगा तो उसकी ज़िंदगी में लगन रहेगी, जुस्तजू जो होती है ज़िंदगी की जुस्तजू वो रहेगी, आगे बढ़ने की हिम्मत रहेगी उसमें।
बिल्कुल
बिल्कुल,
तो वो आपके जो जितने भी मुश्किलात हैं, मसाइल हैं, वो हल होते जाएंगे।
जी नाज़रीन, तो आपका इस बारे में क्या ख्याल है? हम जो बात कर रहे हैं, आपको लगता है कि आया हमारी बात दुरुस्त है? या आपका जो भी इस बारे में ख्याल हो, जो नज़रात हो, हमें ज़रूर बताइए। हम फेसबुक पर फ़िलहाल ऑनलाइन हैं और आपके जो भी सवाल कमेंट्स होंगे इंशाल्लाह हम उनका जवाब देंगे। तो चलिए बाकी रास्ते भी देखते हैं जिससे आप हमसे रब में रह सकते हैं। جی ناظرین آپ کو دوبارہ خوش آمدید کہتے ہیں. آپ نے وہ تمام رستے وہ تمام ذریعے دیکھ لیے جس سے آپ ہم سے رابطے میں رہ سکتے ہیں, چاہے وہ پروگرام کے دوران ہو یا پروگرام کے بعد ہو. اور ہمیں بہت 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 خوشی ہوگی کہ آپ ہم سے رابطے میں رہیے اور آپ اپنے نظرات ہمیں ضرور بتائیے. ان تمام ناظرین نے جنہیں ہم نے ای میل کیا اور جنہیں ہمیں ہمارے پیج کو لائک کیا جو فیس بک پیج کو, ان کا میں بہت بہت شکریہ ادا کروں گی. فرد بندی صاحبہ ہیں اور میرے خیال سے ایک نام اور بھی تھا اگر آپ پڑھ سکیں ان کا.
جی یہاں پر ہمارے پاس عاشق عشق ایمان صاحبہ ہیں,
انہوں نے بھی لائک کیا, ان کا بہت بہت شکریہ کریں گے.
اور علی نادر صاحب تو ہمیشہ ہمیشہ ہوتے ہیں لیکن البتہ کچھ دنوں سے وہ جو ہے ان وہ بھی
ناراض
لگ رہے ہیں مجھے.
جی خرم آج کا جو موضوع ہے اور آج کے مہمان,
جی ڈاکٹر اویس رضا ہمارے ساتھ کچھ دیر بعد اسٹوڈیو میں موجود ہوں گے اور وہ معمولاً ہمارے ساتھ گفتگو کرتے ہیں ہائیجین یا صفائی ستھرائی کے بارے میں, لیکن آج جو موضوع انہوں نے انتخاب کیا ہے وہ تھوڑا سا ہٹ کے ہے. اور وہ موضوع ہے کہ نوزائیدہ بچے چھوٹے بچوں کا جو خوراک کی جو منصوبہ بندی ہے اس کی جو مینجمنٹ ہے, کس طرح کی ان کو خوراک دینی چاہیے, کس کو خوراک کا کیا عمل ہے, کس طرح خوراک ان کے لیے بہتر ثابت ہوتی ہے,
ایک بہت اہم موضوع ہے. چونکہ آپ دیکھیے کہ بچے کا جو سانجھا جو بن رہا ہے وہ بچپن میں ہی بن رہا ہے, وہ نوزائیدہ جب ہوتا ہے تبھی بن رہا ہے. اور اس بارے میں انشاءاللہ ہماری ماؤں کو یہ پروگرام بہت پسند آئے گا, ضرور غور سے دیکھیے کیونکہ ماؤں کو اکثر بچوں کے خوراک اور تغذیہ کا جو ہے مسئلہ ہمیشہ پیش آتا رہتا ہے. آج کا پروگرام بالکل مس مت کیجیے گا.
یہ فوڈ مینجمنٹ جس کو کہا جا سکتا ہے اور جو ہے چھوٹے بچوں سے لے کے بڑے لوگوں میں بھی بہت اہم ہے. خاص طور پر رباب ہمارے ہاں پیٹ کی بیماریاں بہت زیادہ ہوتی ہیں, نظام انہضام کی بیماریاں بہت زیادہ ہوتی ہیں, اور اس کی وجہ سے میں اکثر یہ دیکھنے میں ملتا ہے کہ اکثر لوگ دوائیوں پہ دوائیاں لے جاتے رہتے ہیں کہ جی پیٹ میں درد ہو رہا ہے, یہ ہو گیا, فلاں ہو گیا. یہ پیٹ کی بہت سی بیماریاں رباب, نظام انہضام کی بہت سی بیماریاں جو ہیں ان کا تعلق ہماری طرز زندگی سے ہے, دوائیوں سے نہیں ہے. یہ بیماریاں نہیں ہیں. آپ یہاں سے آپ چھوٹی سی مثال آپ کو دیتا ہوں کہ آپ کھانے کے بعد, بہت سے لوگوں کو آپ نے دیکھا ہوگا کہ وہ سگریٹ پیتے ہیں, خود کھانے کے بعد سگریٹ پینا جو ہے وہ جو سینے میں جلن اور جو کھٹے ڈکار آنا اس کا باعث بنتی ہے, یا کھانا کھا کے فوراً لیٹ جانا یہ خود جو ہے سینے کی جلن کا یا ڈکار کا باعث بنتی ہے. اسی طرح اور بھی بہت سی چیزیں ہیں جو ہماری لائف سٹائل سے جڑی ہوئی ہیں. تو کوشش کیجئے بجائے اس کے کہ بہت زیادہ دوائیوں کا استعمال کریں, اپنی طرز زندگی میں تھوڑی سی تبدیلی لائیں.
ایک بات اور اگر دیکھا جائے, ہم نے کھانے پینے کے ہی طریقے سے جو ہم کھا رہے ہیں, ہم جو بچوں کو دے رہے ہیں, چونکہ آج کا موضوع تھوڑا بچوں سے نزدیک ہے, اس سے ہم کتنی بیماریوں سے بچ سکتے ہیں اس بات کا بھی ہمیں خاص یعنی توجہ دینی چاہیے. دیکھیے قدرتی چیزیں ایسی ہوتی ہیں کہ آپ اگر دیکھیں تو وہ کیمیکل چیزوں سے تو لاکھ درجہ کیا میں آگے بولوں, بہت بہت
دوائیوں سے
بہت بہتر ہوتی ہیں. قدرتی طور پہ اتنے پھل ہیں اور بہت سی ایسی چیزیں ہیں جس میں جو آپ دیکھ سکتے ہیں کہ ایسے راز اور ایسی جو باتیں چھپی ہوئی ہیں کہ اگر ہم ان کو جان لیں تو پھر آپ کتنی بیماریوں سے بچ سکتے ہیں. تو
اس پروگرام سے پہلے تک مجھے بھی ان چیزوں کا نہیں پتا تھا, لیکن جب آپ پروگرام ہم تیار کرتے ہیں اپنے ناظرین کے لیے, لہسن کے فائدے, پیاز کے فائدے, تو خود بھی پتہ چلتا ہے کہ ایک چیز کے اندر اللہ تعالیٰ نے ہزاروں کروڑوں جو ہیں فائدے رکھے ہیں, اور یہ وہ فائدے ہیں جو ہمیں پتہ ہیں, باقی ہو سکتا ہے پتہ نہیں کتنے فائدے ہوں جو ہمیں معلوم
نہ ہو. ہماری کوشش یہی رہتی ہے کہ ہم آپ کو جو اپڈیٹ کر سکیں کھانے پینے کے لحاظ سے بالکل. اور اس بارے میں ڈاکٹر صاحب سے بھی ضرور آج بات کریں گے کہ ہم کھانے کے جو طریقے ہوتے طور طریقے سے کس طرح بچوں کو بیماریوں سے دور رکھ سکتے ہیں, کیونکہ یہ بھی ایک بہت اہم ٹاپک ہے.
بالکل, میں صرف یہ بتاتا چلوں کہ موضوعات جو ہم لوگ پروگرام میں اپنے ڈاکٹر حضرات کے ساتھ رکھتے ہیں ان کے بارے میں آپ لوگ بھی ہمیں بتا سکتے ہیں, اگر کوئی خاص موضوع آپ کے ذہن میں ہے, صرف وہ ایسا نہ ہو کہ جو ریپیٹ ہوا ہو وہ پہلے ہم دکھا چکے ہوں, تو آپ لوگ ہمیں بتا سکتے ہیں کہ اس موضوع پہ بات کی جائے, یا یہ بیماری جو ہے ہمارے علاقے میں زیادہ ہو گئی ہے اس کے علائم وغیرہ بتا سکتے ہیں. ہم اس پہ انشاءاللہ کوشش کریں گے پروگرام رکھنے کی. بہت اہم بات جو ہے کہ میں نے کہا اگر آپ کے محلے میں یا آپ کے شہر میں اس طرح کی خاص بیماری آ جاتی ہے, آپ اس کو اٹھائیں اور آپ ہمیں بتائیں, ہم اس کو جو ہے, اور اس کے ساتھ ساتھ جیسے کہ ہم ہمیشہ کہتے ہیں, آپ کو کچھ دنوں سے کہہ رہے ہیں کہ ہم پروگرام جو ہے ریکارڈ کر رہے ہیں تہران میں اور مختلف موضوعات پر, کوکنگ وغیرہ پر اور تہران کی جو خاص جگہیں ہیں, تو اس سلسلے میں بھی اگر آپ کے ذہن میں کوئی موضوع ہے, کوئی خاص جگہ ہے جو آپ دیکھنا چاہیں تہران میں, یا کسی خاص موضوع جو ایران سے جڑا ہوا ہے اس کے بارے میں آپ پروگرام دیکھنا چاہیں, ہمیں ضرور بتائیں, کیونکہ آپ کے لیے ہم یہ پروگرام لے کے آتے ہیں.
جی جی خورم, یہاں پہ ہمیں لینا ہے ایک چھوٹا سا وقفہ, چھوٹا سا تو خیر نہیں, اصفہان کی سیر کرتے ہیں اور پھر آپ کی خدمت میں حاضر ہوتے ہیں ڈاکٹر اویس کے ساتھ.
بسم اللہ الرحمن الرحیم. عزیز ناظرین السلام علیکم. ناظرین ہم آپ کو ایک بار پھر آپ کے اپنے پروگرام میں خوش آمد کہتے ہیں.
ہینڈی کرافٹ اور دستکاری مصنوعات کسی بھی ملک کی تہذیب اور ثقافت کو متعارف کرانے میں اہم کردار ادا کرتی ہیں۔ اصفہان کے سفر میں اس شہر کے ہینڈی کرافٹ بازار میں گشت و گزار کو یقیناً بہت اچھا لگے گا۔ پینٹنگ، میناکاری، کندکاری، ڈھلائی اور اسی طرح کے دوسری دستکاری مصنوعات نے مل کر اصفہان میں اتنی بڑی مارکیٹ قائم کر دی ہے جہاں سیاحوں اور فنی ذوق رکھنے والوں کو اپنی پسند کی ہر چیز مل سکتی ہے۔ یہ مارکیٹ ہنرمندوں کو بہترین ذریعہ معاش بھی فراہم کرتی ہے۔ قلم زنی کی آواز برسوں سے اصفہان کے بازاروں میں گونج رہی ہے اور ان ہنرمندوں کے ہاتھوں کے بنائے ہوئے کام پورے دنیا میں پھیلے ہوئے ہیں۔ ناظرین، یہاں اصفہان ہے، ہنرمندوں کا شہر۔ کندکاری، جسے ایران میں قلم زنی کہا جاتا ہے، ایک ایسا محنت طلب کام ہے جو اصفہان کے بازار میں آپ کو جا بجا نظر آئے گا۔ محنت اور توانائی صرف کر کے انجام پانے والا یہ کام خوبصورت اور یادگار فن پاروں اور شکل میں پوری دنیا میں اپنی نظیر آپ ہے۔ قلم زنی کے مختلف اقسام ہیں، جیسے کہ مشبک جو وہ خاتون انجام رہی ہیں اور برجستہ کاری جو میرے پیچھے۔ کندکاری ایک قدیم فن ہے۔ ایرانی ہنرمندوں اور خاص طور سے اہل اصفہان نے اسے بہت ترقی دی ہے اور اسے تاحال زندہ رکھا ہے۔ اصفہان کے نقش جہاں بازار میں آپ کو اس فن کے بہترین نمونے دیکھنے کو مل سکتے ہیں۔ کندکاری دی ہے اور اسے تاحال زندہ رکھا ہے۔ اصفہان کے نقش جہاں بازار میں آپ کو اس فن کے بہترین نمونے دیکھنے کو مل سکتے ہیں۔ کندکاری کا کام ایران میں روایتی فن و ہنر کا ایک اہم شعبہ اور اصفہان میں یہ کام بڑے زور و شور سے کیا جاتا ہے۔ دھاتی اشیاء کی کٹائی اور تراش کے ذریعے کیے جانے والے اس کام کے مختلف شعبے ہیں، جن میں امبوزنگ کا کام سب سے زیادہ کیا جاتا ہے۔
عزیز ناظرین، ہمیں امید ہے کہ آپ کو ہمارا یہ پروگرام بھی پسند آیا ہوگا۔ اگلے پروگرام تک کے لیے ہمیں اجازت دیجیے، خدا حافظ۔
جی ناظرین، آپ ملاحظہ فرما رہے ہیں پروگرام صبح زندگی۔ امید کرتے ہیں آپ کو اصفہان کی سیر پسند آئی ہوگی۔ جس طرح ناظرین آپ کو پتا ہے کہ منگل کا روز ہمارا ہائیجین اور صفائی ستھرائی سے تھوڑا نزدیک ہوتا ہے، تو اسی سلسلے میں ہمیشہ ہم ڈاکٹر اویس رضا جو ہوتے ہیں وہ ہمارے ساتھ ہوتے ہیں۔ کچھ عرصے کے لیے وہ ایران میں موجود نہیں تھے، کافی عرصے بعد ان سے ملاقات ہو رہی ہے۔ وقت گزارے کے بغیر چلتے ہیں ڈاکٹر اویس رضا کے پاس اور خرم بھائی کے پاس۔ السلام علیکم ڈاکٹر جی۔ خرم،
بہت بہت شکریہ رباب، بالکل آپ نے صحیح کہا کہ ہمارا جو ہے صفائی ستھرائی سے متعلق جو ہے ڈاکٹر اویس کے ساتھ گفتگو ہماری رہتی ہے، اور اسی سلسلے میں جو ہے آج کا موضوع بھی ڈاکٹر صاحب نے دیا ہے، تو گفتگو کریں گے ہم انشاءاللہ، اور امید کریں گے ہمارے ناظرین کے لیے مفید ثابت ہوگا یہ جو باتیں ڈاکٹر صاحب یہاں پر ایک محدود وقت میں ہمارے ساتھ کرتے ہیں۔ سلام عرض کرتا ہوں ڈاکٹر صاحب کی۔ ڈاکٹر صاحب کیسے ہیں آپ؟ ڈاکٹر صاحب، ہماری جو آپ نے جو موضوع دیا ہے اس میں یہ ہے کہ بچوں کی سلامتی جو ہے اور غذا کی صفائی ستھرائی اور غذا کا کیا رول ہے، اس کے بارے میں آپ جو ہے بات کرنا چاہ رہے ہیں۔ ڈاکٹر صاحب، کیا اس غذا کی صفائی ستھرائی جو ہے اس کا کتنی اہمیت ہے بچوں کے لیے؟
بالکل، اس کی اہمیت ان کی اس وقت کی جو مرحلہ ہے زندگی ہے اس کے لیے بھی بہت اہم ہے، اور اگر اس مرحلے میں یہ صاف ستھری غذا کھائیں گے،
ٹھیک ہے،
بہت یعنی جو ان کا حق ہے بیسکلی
جی،
وہ غذا ان کو اگر ملی تو یہ آگے جا کے آئندہ دنوں کے آئندہ سالوں میں آئندہ حصوں زندگی میں اس کے لیے بہت مفید ثابت ہوگی۔ یہ ابھی پچھلے مہینے ایک رپورٹ شائع ہوئی ہے WHO کی،
جی جی،
جس میں انہوں نے یہ کہا ہے کہ انہوں نے پچھلی رپورٹوں میں بھی یہ ذکر کیا ہے کہ بچوں کو صاف ستھرا غذا کھلانا، ان کی صفائی و ستھرائی، یہ ان کا بیسک حق ہے جو کہ اسلام نے بہت پہلے سے بتایا ہوا معاشروں کو۔
بالکل،
لیکن کیونکہ ہمیں بار بار یہ چیزیں ریپیٹ کر کے بار بار یہ چیزیں یاد دہانی کرانی پڑتی ہیں ماں باپ کو اور معاشرے میں دوسرے لوگوں کو، تو یہ ان کی زندگی کے لیے بہت اہم ہے
جی،
اور بہت ساری اموات کو رکا جا سکتا ہے، بہت سارے بیماریوں کو رکا جا سکتا ہے اس طرح سے، اور بہت سارے جو ماں باپ پہ اخراجات آتے ہیں،
بالکل صحیح،
ان کو بھی روکا جا سکتا ہے۔
اور حتیٰ یہاں تک ڈاکٹر صاحب کہا جاتا ہے کہ جو گورنمنٹ پہ، حکومتوں پہ جو اخراجات آتے ہیں، کیونکہ جو سرکاری ہاسپٹل ہیں اس میں جو دوائیاں یا اس میں جو فیسلٹیز مریضوں کو دی جاتی ہیں اس پہ سبسڈی ہوتی ہے اور گورنمنٹ بہت پیسہ اس پہ لگا رہی ہوتی ہے، بالکل جیسے بہت بچت کی جا سکتی ہے۔ اور بڑی دلچسپ بات ہے، اور دلچسپ کے علاوہ بڑی اہم بات ہے یہ کہ ہمارے دین نے کب ہمیں کہہ دیا کہ صفائی نصف ایمان ہے، اور اگر ہم اس پہ اسی طرح عمل کر رہے ہوتے تو شاید ابھی بہت سی مشکلات سے ڈاکٹر صاحب بچے رہتے۔ اچھا ڈاکٹر صاحب، آتے ہیں تھوڑا سا اپنے موضوع کی طرف۔ ڈاکٹر صاحب، بچوں میں صفائی ستھرائی جو ہے کھانے پینے کی چیزوں سے جو متعلق ہے بڑا سخت کام ہے، خاص طور پہ جب بچہ جو ہے وہ کرالنگ شروع کر دیتا ہے یا وہ چلنا شروع ہو جاتا ہے، تو اس کے بارے میں مثلاً وہ ہر چیز اٹھا کے کھانا، پھر روڈ سے جو چیز اس کو نیچے نظر آ رہی ہے وہ اس کو اٹھا کے کھانا، یہ اس میں کیا کیا جائے آپ کے خیال میں؟
دیکھیں، یہ تو یہ بچے کی جو دماغی نشو نما ہے اگر اس حوالے سے دیکھا جائے تو یہ بالکل نارمل سی بات ہے۔ اگر بچہ کوئی نیچے سے چیز اٹھا کے فوراً منہ میں ڈال دیتا ہے، یہ مقصد اس کا کھانے کا نہیں ہوتا،
ٹھیک ہے،
یہ مقصد اس چیز کو جاننے کا ہوتا ہے۔
اچھا،
مثلاً جب ہم بڑے ہو جاتے ہیں تو ہم مثلاً آنکھوں سے دیکھ کر چیز کو پہچانتے ہیں، چھو کے پہچانتے ہیں،
صحیح ہے،
لیکن یہ بچوں میں جو شروع کے کچھ دنوں ہوتے ہیں یہ بچے جو چیز منہ میں ڈالتے ہیں یہ بیسکلی اس چیز کو جان رہے ہوتے ہیں، اس چیز سے اپنے آپ کو آشنا کر رہے ہوتے ہیں،
یہ وہ طریقہ ہے اس کو جاننے کا،
یہ وہ بھوکے نہیں ہوتے یا ان کی چیز کھانی نہیں ہوتی،
صحیح۔
تو یہ تو ماں باپ کو خیال رکھنا چاہیے کہ اول جب ایسی عمر آئے کہ بچہ چلنا سے پہلے کرالنگ شروع کرے تو اس کے ماحول کو صاف ستھرا رکھے،
ٹھیک ہے،
اور خود بخود ان سب چیزوں سے بچا جا سکتا ہے۔
بچا جا سکتا ہے۔ اچھا ڈاکٹر صاحب، مٹی وغیرہ کچھ بچے کھاتے ہیں، ابھی تو نہیں البتہ ہمارے زمانے میں جو ہے کبھی بار جو ہے یہ اس میں کیا ہے، خطرناک
یہ نہیں، یہ بالکل ایک بیماری ہے،
ٹھیک، اچھا،
اور اس کا کھانا یعنی اس کے مضر اثرات بھی ہوتے ہیں،
اچھا،
اس کا یہ ہے کہ اگر ماں باپ پہلے سے بہت جلدی اس چیز کو اپنی نظروں میں لے آئیں اور کسی بھی مناسب ڈاکٹر کے پاس جا کے اس کا علاج کرا لیں،
ٹھیک ہے،
جلد از جلد اس سے اس کی تکلیفات سے بچا جا سکتا ہے۔
صحیح، ٹھیک ہے، اس کا مطلب ہے کہ اگر بچہ ایسی حرکت کر رہا ہے تو اس کو روکا جائے،
اس کو روکا جائے۔
اچھا ڈاکٹر صاحب، چلتے ہیں تھوڑا سا موضوع کو اپنی لے کے جاتے ہیں کھانے پینے کی بات کی طرف، کہ بچوں کو کیا کھلایا جائے، کیا نہ کھلایا جائے، ان کی ذرا جو ہے جان بنے۔
اس میں دیکھیں، اگر ہم شروع کریں بالکل نوزائیدہ بچوں سے،
جی،
تو جو خدا نے ہمیں نظام دیا ہے، جو انسانی اور دوسرے جانوروں میں بھی یہ نظام ہے کہ وہ بچہ پیدائش کے بعد ماں کے دودھ کی اس کو ضرورت ہوتی ہے،
ٹھیک ہے،
تو ماں کا دودھ ایسا صاف ستھرا اور ایسا مناسب اس کے لیے غذا ہے جو کہ خدا نے بہت ساری نعمتوں میں سے بھی اس کو ایک بہت اہم نعمت قرار دیا ہے.
ٹھیک ہے.
اور جس رپورٹ کا میں حوالہ دے رہا ہوں اس میں بھی انہوں نے یہی کہا ہے کہ اگر اس رپورٹ میں یہ بات معلوم ہوئی کہ صرف دنیا میں 38% ایسی خواتین ہیں جو اپنے بچوں کو شروع کے 6 مہینوں میں صرف دودھ پلا رہی ہے, اپنا دودھ پلا رہی ہے.
اچھا ٹھیک, اچھا یہ اچھی بات ہے, یہ
یہ کم ہے, اس کو 100% ماننا چاہیے.
ہاں اچھا, یعنی کہ 100% خواتین کو یہ کام کرنا ہے. ٹھیک ہے,
شروع کے 6 مہینوں میں بچے کو جو چیز کی ضرورت ہے وہ صرف ماں کے دودھ کی ضرورت ہے.
ٹھیک ہے, اسی لیے دودھ کو کہا جاتا ہے کہ ایک پوری غذا ہے.
یہ صرف اس وقت کے لیے نہیں, باقی اس کی آئندہ زندگی کے لیے, ماں کے لیے کتنے مفید فائدے ہیں اس میں, ماں کا بریسٹ کینسر سے اس میں روک تھام ہے, اس کے اوویرین کینسر کا روک تھام ہے, ماں اور بچے کے رشتے میں اس کی مضبوطی آتی ہے.
ٹھیک ہے,
اور بچوں کو جو غذائیت مل رہی ہے, بچوں کی جو نشو نما ہو رہی ہے, اس کے تو فائدے سبھی کو پتہ ہے.
ٹھیک ہے,
تو اس 6 مہینے کے بعد پھر یہ ہے کہ آہستہ آہستہ اس میں دوسری غذا استعمال کی جا سکتی ہے, مثلا کیلا دے دیا, بسکٹ دے دیا, اس طرح سے چیزیں, کھچڑی کھلا دی, وہ اس میں اسٹارٹ کیا جا سکتا ہے.
ڈاکٹر صاحب, اسی گفتگو کو انشاءاللہ ہم آگے جاری رکھیں گے. یہاں پر ہم نے جانا ہے رباب کے پاس, رباب ہمارے لیے کچھ, ہمیں ہمارے ناظرین کے لیے ہمارے لیے کچھ لے کے آئی ہیں. جی
بہت شکریہ, بہت شکریہ ڈاکٹر صاحب, اور ناظرین اپنی گفتگو کو انشاءاللہ ہم آگے چلاتے رہیں گے. یہاں ہمیں لینا ہے چھوٹا سا خوبصورت سا وقفہ اور پھر آپ کی خدمت میں حاضر ہوتے ہیں, آپ کہیں جائیے گا مت. جی ناظرین, آپ کو دوبارہ خوش آمدید کہہ رہے ہیں. 6:55 ہو رہے ہیں اور ہمارے ساتھ موجود ہے ڈاکٹر اویس رضا صاحب, اور ہم کچھ کھانے پینے کی بات کر رہے ہیں جس میں ہماری صفائی ستھرائی کا بھی خاص خیال ہو جو رکھا جائے گا, اس بارے میں ہم ضرور بات کریں گے. جی خورم
جی, بہت شکریہ رباب. ڈاکٹر صاحب, ایک بڑا اہم سوال
جی,
اور وہ یہ ہے کہ کھانا پینا اپنی جگہ, ایک ورڈ استعمال کیا جاتا ہے فوڈ ہائجین کا, ہم لوگ استعمال کرتے ہیں. اچھا, اس میں یہ بھی آ جاتا ہے کہ کس طرح کی غذائیں کھانی چاہیے, اور یہ بھی آ جاتا ہے کہ غذا کو صاف ستھرا کیسے رکھا جائے. بہرحال, مائیں جو بچوں کو کھانا کھلاتی ہیں اس میں ان کی صفائی ستھرائی کا کتنا رول ہے؟
جس عمر کا, مثلا اگر آپ مثلا شروع کے 5 سال 6 سال 7 سال کا جب بچے کی عمر ہوتی ہے, تو اس کی جو پوری غذا کی خوراک کی جو ذمہ داری ہوتی ہے
جی,
وہ ان کی ماں پر ہوتی ہے, جو بھی شخص اس کا خیال رکھ رہا ہے.
صحیح.
تو اس کی صفائی ستھرائی, جس طرح سے فوڈ ہائجین کا آپ نے ذکر کیا
جی,
وہ ٹوٹل اسی پہ منحصر ہے, ان پہ منحصر, اس شخص پہ منحصر ہے.
صحیح.
اس میں یہ ہے کہ اول تو وہ ایسی غذا کو, مناسب غذا کو پسند کرے اپنے بچوں کے کھلانے کے لیے
جی,
کہ جس کے اندر صحیح طریقے سے نشو نما کی گنجائش ہو سکتی ہو.
ٹھیک ہے.
اس میں کاربوہائیڈریٹ ہو, وائٹامنس ہو, پروٹین ہو, جو بچوں کو مفید زیادہ ہو.
صحیح.
اس کے علاوہ صفائی ستھرائی کا یہ ہے کہ پکاتے وقت اور اس کو بچے کو کھلاتے وقت دونوں دفعہ میں خوب خیال رکھنا چاہیے.
ٹھیک ہے.
کیونکہ ایسا نہ ہو کہ بہت صاف ستھری غذا تو پکا ہی ہے,
ٹھیک ہے,
لیکن جب اس کو کھلانے کا وقت آ رہا ہے تو ہاتھ نہیں دھوئے مسلمان
جی,
ہے, یا برتن نہیں دھلا ہوا تھا صحیح سے.
صحیح.
صحیح ہے. یا بچے کے ہاتھ نہیں دھلے ہوئے تھے, کیونکہ کبھی کبھی یہ بھی دیکھا جاتا ہے, اور یہ بہت اچھی بات ہوتی ہے کہ ماں باپ کو چاہیے کہ جب وہ بچے کو کھانا کھلائیں تو کوشش کریں کہ اس کو یہ بھی پریکٹس کریں کہ وہ خود بھی کھائے ساتھ ساتھ.
ٹھیک ہے, تاکہ وہ جو ماں باپ کے ہاتھ سے اگر گندے بھی ہوں تو وہ خود
وہ بھی نہ لگے, اور اس کا حصہ حصہ اس کی پریکٹس بھی ہو کھانے کی.
ٹھیک ہے.
تو یہ کہ بچے کے بھی ہاتھ دھلے ہوئے ہونے چاہیے, اپنے بھی ہاتھ دھلے ہوئے ہونے چاہیے, برتن صاف ستھرا ہونا چاہیے, ارد گرد کا ماحول صاف ستھرا ہونا چاہیے.
صحیح.
بیسیکلی ان سب چیزوں کی ضرورت اس لیے ہے کہ جو بھی غذا کھا جا رہے ہیں ان سب کے جراثیم آپ کے پیٹ میں جائیں گے, بچے کے پیٹ میں جائیں گے, اور اس سے بیماریاں ہوں گی. اور بچوں میں اگر دیکھا جائے تو دو ہی سب سے زیادہ بیماریاں کرتی ہیں, سانس کی بیماریاں ہیں اور جو ہاضمے کی بیماریاں.
ٹھیک ہے.
اور دنیا میں بچوں میں جو اموات ہیں وہ ان سب سے زیادہ اموات انہی دو وجہوں سے ہوتی ہے.
ٹھیک
ہے. آپ اجازت دیں تو میں یہاں ایک سوال پوچھنا چاہوں گی, کیونکہ اکثر یہ مسئلہ پیش آتا ہے ڈاکٹر صاحب, بچوں کو اکثر ڈائریا کا یا فوڈ پوائزننگ کا مسئلہ رہتا ہے, اور اگر آخر میں اس کے دیکھا جائے تو کہتے ہیں تو کھانا جو تھا وہ ہائیجینک نہیں تھا, یا صاف ستھرا نہیں تھا, یا وہ جو ہاتھ جو بچے کو دیے گئے, آیا بات درست ہے یا نہیں, کیا کوئی اور وجوہات ہوتی ہیں ان چیزوں؟
بالکل, اس میں سب سے زیادہ وجوہ تو انہیں ہاتھ کی صاف ستھرائی ہے, خوراک کی صاف ستھرائی ہے, سب سے زیادہ وجوہ تو یہی ہے. البتہ کچھ بہت کم وجوہات ایسی ہوتی ہیں کہ بچوں کے اندر الرجی ہوتی ہے.
ٹھیک. اس کھانے سے,
اس کھانے سے الرجی ہو سکتی ہے, یا کسی اور پروٹین سے الرجی ہو سکتی ہے.
جی.
تو اگر ماں باپ یہ دیکھیں کہ میں مثلا کسی چیز, کسی قسم کا دودھ اس کو پلا رہی ہوں, اور بار بار اس دودھ سے وہ ریئیکٹ کر جاتا ہے,
جی.
اس کا ہاضمہ خراب ہو جاتا ہے.
جی.
تو ضروری نہیں کہ اس کے ہاتھ گندے تھے, یا برتن گندا تھا, یا دودھ کو صحیح طرح کسی سے پیش نہیں کیا گیا.
جی.
اس میں کوئی خرابی تھی تو کچھ تو یہ ہے کہ ماں باپ اگر اچھی طرح سے یہ چیز آبزرو کریں, اچھی طرح سے یہ چیز اپنے بچوں میں دیکھیں
جی,
کہ وہ خاص چیز سے ریئیکٹ کر جاتے ہیں بار بار,
جی.
तो ये है कि उसको उनको डॉक्टर के पास जाना चाहिए, उनको ये जिक्र करना चाहिए कि हम इस तरह से देते हैं, हम कोशिश करते हैं कि साफ़ सुथरा खिलाएं, लेकिन ये फिर उसकी ये चीज़ ये गिज़ा चावल है या कोई दूध है ये इससे रिएक्ट कर जाता है, इससे हाजमा ख़राब हो जाता है,
सही,
तो फिर उसका अलग इलाज हो सकता है।
अच्छा डॉक्टर साहब, एक चीज़ जो हमेशा जहन में आती है वो ये है कि मैं एक आर्टिकल पढ़ रहा था और उसमें एक जगह पर लिखा होता है कि अगर आप एक खाने की चीज़ मुख्तलिफ खाने की चीज़ों का टाइम ड्यूरेशन लिखा हुआ था कि अगर आप एक केले को 3 घंटे फ्रिज के बाहर रखो तो उसके बाद उसको खाना नहीं चाहिए, या एक और चीज़ लिखी हुई थी कि मिसाल के तौर पर अगर आप एक जूस बनाते हैं जो जैसे रूह अफ़ज़ा टाइप वगैरह चीज़ कोई डाली, उसमें लिखा होता कि अगर आप उसको 2 घंटे तक वो अगर बाहर पड़ा रहे तो उसके बाद उसको इस्तेमाल किया जाए, तो उसको इस्तेमाल करना सही नहीं है, उसमें वेट की, इन चीज़ों का बिल्कुल ख्याल नहीं रखा जाता डॉक्टर साहब, क्यों?
ये तो कुछ हमारी अपनी आदतें हैं कि मसलन हम घर से क्या, हम जब चीज़ ख़रीद रहे होते हैं हम तभी से, अगर आपको इसका अंदाज़ा लगाएं कि जब भी हम किसी मार्केट में जाते हैं और किसी शेल्फ से कोई चीज़ उठाते हैं तो हम बहुत ही कम लोग ऐसे देखने में आते हैं जो एक्सपायरी डेट पे ध्यान देते हैं।
बिल्कुल ठीक है, सही।
अगर देखते भी हैं तो बस वो फिर कुछ या तो लालच होती है, ले लेते हैं, वो कहते हैं कि हाँ बस अब 3 दिन बाद 4 दिन बाद अगर एक्सपायर हुआ तो हम ले जाएँ बस,
ठीक है।
तो कोशिश करें तो ऐसी चीज़ों से रुका जाए और ऐसी चीज़ें लीजिए जिसमें एक्सपायरी डेट काफ़ी तुलानी हो,
सही है,
ताकि आप उसको आराम से घर में इस्तेमाल कर सकते हैं।
अच्छा डॉक्टर साहब, कितना अहमियत है अगर आप, क्योंकि मैंने जो देखा है कि मसलन डब रोटी है वो अगर 10 दिन की पड़ी हुई है, अगर उसके ऊपर कुछ नज़र नहीं आ रहा, अगर वो जो उस पर फंगस या फफूंदी जिसको कहा जाता है वो लगी नहीं है तो हम लोग इस्तेमाल करते हैं, हालांकि वो जो फंगस है वो माइक्रोस्कोपिक है, हो सकता है वो हो अंदर आपको नज़र ना आ रही, अच्छा इस्तेमाल की जाती है, लेकिन फिर भी जो है माशाल्लाह सेहतमंद है हम लोग, तो क्या हम लोग एडॉप्ट कर गए हैं क्या ऐसा क्या
नहीं है? इसमें ये है कि जैसा आपने कहा है कि जब वो फफूंदी शुरू होती है तो बिल्कुल बारीकी और उसको माइक्रोस्कोपिक ही होती है, ये है कि हमारे जिस्म में कुछ इस तरह से निज़ाम हमारे खुदा ने इस तरह से दिया हुआ है कि हर जिस्म का एक अपना अपना एक बर्दाश्त करने का एक अपना लेवल होता है,
सही है,
तो अगर ये जरासीम उस लेवल को क्रॉस कर जाएँ तो फिर हम बीमार हो जाते हैं,
ठीक है,
अगर उस लेवल को क्रॉस नहीं करते तो फिर हम सेहतमंद रहेंगे,
सही,
इसका मतलब ये नहीं है कि हमारी जिस्म में किसी जगह लिखा हुआ है कि आपके पास कितना लेवल है,
ठीक है, सही है,
तो बात वहीं पे आ जाती है कि आप अवलन गिज़ा को ताज़ा इस्तेमाल करें, बहुत पुराना ना करें,
सही।
और जिस तरह से आपने एक मिसाल में कहा कि हम अगर शरबत बना के रख दें,
ठीक है,
तो जितनी भी ऐसी चीज़ें जो हम बाज़ार से लाते हैं जो नेचुरली अवेलेबल नहीं होती,
ठीक है,
उनका एक दफ़ा खोलने के बाद, उसका पैकेट खोलने के बाद जितना जल्द से जल्द ख़त्म किया जा सकता है, या उसको एक तरह से आपने तरतीब दे दी है, उसको जितना जल्दी इस्तेमाल कर दिया जाए बेहतर
है, बिल्कुल। इन सारी चीज़ों को पढ़ना चाहिए, पैकेटों के ऊपर लिखा होता है कि किस तरह है कि 3 दिन इस्तेमाल करना है, 10 दिन इस्तेमाल करना है। बड़ा डॉक्टर साहब बहुत शुक्रिया, चलते हैं रुबाब के पास, रुबाब के पास क्या है हमारे लिए? जी रुबाब
जी, आज मैं कुछ जो चीज़ें लेकर आई हूँ जो अक्सर नौजवान नस्ल या जो बड़े लोग जो होते हैं यानी उम्र पर पहुँच के उनको काफ़ी नाराज़गी का सामना रहता है कद के बारे में, कि हमारा कद छोटा क्यों है या हम छोटे क्यों रहे गए। सबसे पहले कि हमें यह समझना चाहिए कि हमारा कद जो छोटा है, आया वो हमारा जेनेटिक मसला है, आया हमारे माँ बाप या हमारे ख़ानदान में ऐसे अफराद हैं जिनका कद बड़ा ऊंचा था या छोटा था, तो ये एक सबसे अहम नुक्ता है जिसका आप खास ख्याल रखें, नहीं ऐसी बिला वजह नाराज़ ना हुए। अगर आपके घर वालों का कद छोटा है तो इसके चांसेस बहुत हैं कि आपका भी कद छोटा रह जाए। बहुत से छोटे उम्र में बच्चे जो होते हैं वो सिगरेट नोशी का जो इस्तेमाल होता है वो भी हो जाता है, ये कद को बढ़ना जो है जो बढ़ने से रोकता है, एक अहम नुक्ता जो है वो सिगरेट नोशी का है। अब चाहे वो एक्टिव स्मोकर्स हों या पैसिव, एक्टिव और जो पैसिव का हम पहले ही बता चुके हैं, एक तो जो खुद जो है वो स्मोक करते हैं वो एक्टिव होते हैं, पैसिव बेचारे वो होते हैं जो अतराफ में लोग यानी बाप स्मोक कर रहा है, भाई स्मोक कर रहा है, उनको जो धुआं लग रहा है, ये एक खास वजह है जिसकी वजह से आपका कद नहीं बढ़ता। और फिर जो हमारे पास आता है, जी हाँ, बच्चों की नींद का खास ख्याल रखिए, जी हाँ, बच्चों की नींद का खास ख्याल रखिए, जो आपके जो बच्चे बढ़ रहे हैं जो नशोनुमा की जो एज में हैं उनका खास ख्याल रखिए कि वो 8 से कम 8 और ज़्यादा से ज़्यादा 11 घंटे की नींद इनकी पूरी हो, क्योंकि जब आप सो रहे होते हैं आपके जिस्म के अंदर HGH ह्यूमन ग्रोथ हार्मोन जो है वो बनना शुरू होता है और वो आपके टिश्यूज़ को आपके मसल्स को वो बढ़ाता है जो आपके कद बढ़ने में आपकी मदद करता है। फिर एक चीज़ का खास ख्याल रखिए कि आपको अच्छा खाना चाहिए, ये तस्वीर अगर आ जाए, ओहो जी हाँ, ये तस्वीर खाने पीने की। आप देखिए, अच्छा खाइए, प्रोटीन्स खाइए, कार्बोहाइड्रेट लीजिए, कैलोरीज लीजिए, जिसमें आप जैसा दूध हो गया, मछली हो गई, कोष का इस्तेमाल भी जो आप है वो देखिए किस तरह आपको करना चाहिए, और विटामिन डी का ख़ास तौर पे जो कहते हैं जो सूरज से आपको मिल रही है उसका भी आप ख़ास ख़ास इस्तेमाल कीजिए। ये भी एक बहुत ज़रूरी नुकता है। बच्चों को बचपन से ही ऐसे वर्जिशों में आप यानी इनको आगे जाने का रुझान उनके अंदर बढ़ाइए कि जो उसमें स्ट्रेचेज हों, जो आपके जिस्म को खींचता हो, स्ट्रेच करने से भी आपका कद बढ़ सकता है। ये बात साबित हो चुकी है काफ़ी रिसर्चेस में, कोलंबिया यूनिवर्सिटी के अंदर यानी इसका जो रिसर्च किया गया है उसमें साबित हो चुकी है। फिर कहते हैं डॉक्टर से आप ज़रूर अपने रुजू कीजिए, जो आपके डॉक्टर हैं, बच्चों को बचपन में ही डॉक्टर के पास आप ले जाएं और उन्हें बताइए कि लाइक उनको क्या मसाइल हैं, और वो डॉक्टर कुछ ऐसे शायद दवाइयाँ या ऐसे वाइटमिन आपके बच्चों को दें जिससे आपके बच्चों को जो ग्रोथ हो या जो कद बढ़ने में है वो काफ़ी हद तक मदद करेगा। ये तो बात होगी कुछ कद बढ़ने की, इस वक्त के बाद कुछ खाने पीने की बातें करेंगे। जी नाज़रीन, को दोबारा खुश आमदीद कहते हैं। अब कुछ खाने पीने की कुछ मज़ेदार सी बातें कर लेते हैं। आज मैं आपको अंगूर के बारे में कुछ बताऊंगी। अंगूर को फलों की मलका कहा जाता है, ये मैंने पहली बार सुना है। खैर, अंगूर आपको वायरल और फंगल इन्फेक्शन से बचाता है। अगर आपको वायरल फीवर है तो अंगूर उनका बेहतरीन बचाव है। और कहते हैं अंगूर कैंसर के लिए एक लानत है, और जिनको कैंसर से बचना हो यानी अल्लाह ना करे जिनको हो, तो कहते हैं दिन का एक गुच्छा भी जो आप खा लें बंद जो है अंगूर का खाएँ तो काफ़ी हद तक मुफीद साबित होता है और कैंसर से आपको बचाता है। अंगूर में तरह तरह के एंटीऑक्सीडेंट्स होते हैं, खास तौर पे आपको हार्ट अटैक से ये बचाता है। लाल अंगूर का कहते हैं जो आपको एलर्जिक्स होते हैं, मुख्तलिफ किस्म के आपके जिस्म पर रिएक्शन होते हैं, लाल अंगूर के अंदर खास किस्म के एंजाइम्स होते हैं जो आपको तरह तरह की एलर्जिक से बचाता है। कहते हैं अंगूर के अंदर खास बहुत सारे मिनरल्स होते हैं, कॉपर, आयरन, मैगनीज, पोटेशियम, फॉस्फोरस और अलावा इसके अलावा बहुत सारे थे, जी हाँ ये भी इसमें मौजूद होते हैं। कहते हैं अंगूर की एक और जो ख़ास बात है, अगर जी हाँ अंगूर की एक और जो ख़ास बात है कि इसके अंदर पानी यानी पानी की जो मिकदार है वो काफ़ी हद तक होती है। अगर आपको डिहाइड्रेशन का मसला है या आपके जिस्म में पानी की कमी है तो अंगूर का एक प्याला आपका जो है वो पानी की कमी को दूर कर सकता है। आखिरी बात जो है, अंगूर आपके जो उसका खट्टा मीठा टेस्ट है आपके मूड को अच्छा रखता है और आपको फ्रेश रखता है और डिप्रेशन और स्ट्रेस से दूर रखता है। चलते हैं खुर्रम के पास। जी खुर्रम,
बहुत शुक्रिया रुबाब, बहुत अहम बात आपने की। और अल्लाह ताला के हर फल में और हर सब्ज़ी में कोई ना कोई जो है खासियत ज़रूर मौजूद है। डॉक्टर साहब, वक्त हमारे पर महदूद है, क्या आखिरी में क्या पैगाम अपना देना चाहेंगे वालदैन को, खूब बच्चों, अगर बच्चे भी बैठे हुए हैं उनको?
सबसे पहला मेरा पैगाम जो वालदैन को है, ख़ास तौर पर माओं के, वो ये कि अपने नौजादा बच्चों के लिए
जी,
जो खुदा ने उनको एक बहुत नेमत, बहुत बड़ी नेमत से नवाजा है, वो उनको उससे महरूम ना करें।
ठीक
है, क्योंकि जब बच्चा उनके पास पैदाइश के बाद आता है तो उसकी सारी जिम्मेदारी उनके माँ बाप पर है, ख़ास तौर पर बच्चों का जो माँ का दूध है वो उनको पूरी तरीके से शुरू के 6 महीने में पूरा दिया जाना चाहिए।
सही।
और इसमें बहुत गलत किस्म के कुछ माशरे में बातचीत फैलती है कि अगर माँ को बीमारी है, माँ को दमे की बीमारी है, टीबी है, एचआईवी है, एड्स है, तो उसमें ना पिलाया जाए। ऐसी कोई बात नहीं है, साइंस से प्रूफ किया है कि उन बीमारियों में भी उसको मुफीद, उसके फ़ायदे पूरे हैं।
ठीक है,
तो ये एक सबसे बड़ा, अगर माँ को समझ में आ जाए तो
ठीक है,
मेहनत है।
बहुत बहुत शुक्रिया डॉक्टर साहब, बहुत मुफीद आपके साथ गुफ्तगू। इंशाल्लाह अगले प्रोग्रामों में भी हम इस गुफ्तगू को चलाने की कोशिश करेंगे और देखेंगे कि जो है क्या सवालात हमारे नाज़रीन हमारे से पूछते हैं। बहुत बहुत शुक्रिया आप स्टूडियो में तशरीफ लाए।
जी, मैं भी यहाँ पे डॉक्टर साहब का बहुत शुक्रिया अदा करना चाहूँगी और उम्मीद करते हैं नाज़रीन आपको आज का प्रोग्राम जो डॉक्टर साहब के साथ ये सेगमेंट था पसंद आया होगा। नाज़रीन, यहाँ हमें सुनना है हुमायूं शजरयान साहब, जो यहाँ के एक बहुत जाने पाने और बहुत ही मारूफ सिंगर हैं, उनकी आवाज़ में एक तराना और फिर आपकी खिदमत में हाजिर होते हैं।
जी खुश आमदीद आपको कहते हैं, तराना आपने सुना, उम्मीद आपको पसंद आया होगा। यहाँ पर मेरे पास कमेंट है मक्खन लगारी साहब का और उन्होंने एम खान लगारी, मैं हमेशा इनको मक्खन लगारी बोल देता हूँ, एम खान लगारी, क्योंकि असल एम और खान जो है वो मिला हुआ है इस वजह से। बहरहाल इन्होंने जो है प्रोग्राम की तारीफ़ की है और उसके साथ उन्होंने किस्मत के बारे में कहा है कि किस्मत का बहुत बड़ा रोल होता है, लेकिन कभी जो किस्मत के भरोसे पर रहना नहीं चाहिए, क्योंकि इंसान की जो है अपनी किस्मत खुद बदल सकता है। तो ये जो है वही बिल्कुल बड़ी अच्छी इन्होंने बात की है कि किस्मत जो है इंसान के अपने हाथ में होती है, आप उसको अगर बदलना चाहें तो आप बदल सकते हैं और बेहतर करना चाहें तो आप उसको बेहतर कर सकते हैं। यहाँ पर हमारे पास शाफी ईफू ने जो है हमें कमेंट दिया है और उन्होंने कहा है कि जी वो कश्मीर हिंदुस्तान से उनका ताल्लुक है, वो कह रही हैं कि मैं पहली बार आपका प्रोग्राम देख रही हूँ, बहुत पसंद आ रहा है, बहुत बहुत शुक्रिया, लेकिन मज़ा उस टाइम पे आएगा जब आप कोई क्वेश्चन हमारे से पूछेंगी या कोई कमेंट जो है आप हमारे प्रोग्राम में हमें देंगी। यहाँ पर इन्होंने लिखा है कि एक क्वेश्चन उन्होंने पूछा है कि लक और हार्डवर्क यानी किस्मत और मेहनत का ये जो है, इन्होंने कहा ये दोनों चीज़ें जो हैं आपस में मिलती जुलती हैं, और उन्होंने ये पूछा है कि इंग्लिश में लिखा है तो मैं ट्रांसलेट करता हूँ कि भाई अगर मैं बहुत ज़्यादा कोशिश कर रही हूँ, बहुत ज़्यादा हार्डवर्क कर रही हूँ और जो है क्या लक जो किस्मत है वो मेरा साथ देगी या नहीं देगी, ये इसके बारे में जो है उन्होंने बहरहाल पूछा है। तो ये वही बात आ जाती है, अलबत्ते इस पे जो है हम और भी बात करेंगे कि जो मेहनत जो है उसका एक बहुत बड़ा रिलेशन होता है, रिश्ता होता है हमारी किस्मत से।
जी खुर्रम, आपकी बात के दरमियान में मेरे ख्याल से हमारे साथ हमारे कॉलर मौजूद हैं और मेरे ख्याल से हमेशा की जो हमारे परमानेंट व्यूअर और परमानेंट कॉलर हमारे प्रोग्राम के रह चुके एजाज हुसैन साहब, हमें बताया जा रहा है हमारे साथ मौजूद। अस्सलाम वालेकुम।
वालेकुम अस्सलाम।
कैसे हैं एजाज साहब?
आपका मौजू है बेहतरीन जी, बहुत अल्लाह का शुक्र है, आपकी दुआ है।
बहुत बहुत शुक्रिया, सबसे पहले जो आपने कॉल की बहुत बहुत शुक्रिया।
देखिए मेहनत का, किस्मत और तकदीर इलाही तमाम चीजें इंसान की, जैसे अब हमारे यहाँ वाकई ये अय्याम अज़ा के दिन चल रहे हैं, जो उनकी कही जाए कुदरत मालूम को उनकी किस्मत में थी, अब उन्होंने अपनी किस्मत को तब्दील किया, अब वो अगर उस किस्मत की अगर यजीदी लश्कर में रहते और वहीं मर जाते तो वो अलैहिस्सलाम नहीं बन सकते थे, मगर जब उन्होंने अपनी शऊर को उस मुकाम पे पाया कि जहाँ इमाम शनाख्ती हो सकती है, इमाम की शनाख्ती, इमाम की मैसेज को समझे, तो वो हक की तरफ आ गए। वही उनकी किस्मत में जो शहादत थी गत पारम को वो उसी दिन हुई
जी।
मगर वो बातिल के बजाय हक पे हो गई और वो हक की तरफ आ गए, इसीलिए बाद जगह पे हालात तब्दील हो जाते हैं।
सही है।
और वहाँ पे जैसे हर शब कद्र जो है वही है जो कुरान मजीद ने बयान किया, वो मादरा का वाले लतुल कद्र, तो क्या जानो शब कद्र क्या है
जी।
मगर यहाँ पे हजरत हुर ने अपनी शब कद्र आशूर की रात बना दी,
ठीक है,
अपनी तकदीर को उनकी शब कदर आशूर की रात बनने उन्होंने कदर पहचानी, किस्मत अपनी तब्दील कर दी।
बिल्कुल, बहुत खूबसूरत बात की।
अपने हाथ में भी है
जी,
और ये इंसान की लियाकत पे भी है, समाजी शराइत पे भी है, माहौल के ऊपर भी है, और ये फिर कुरान मजीद में खुदावंद आलम ने खुद फरमाया भी है, कुरानी आयात में इसकी तरफ इशारा होता है, खुदावंद आलम फरमाते हैं उनमें से बास को बास पर रोटी देने के लिहाज से बदतरी अता की है, अमीर मोमिन अलैहिस्सलाम के भी इसी तरह कलमात है इसी बारे में, तो अपनी किस्मत इंसान खुद तब्दील कर सकता है अपनी सलाहियतों से।
सही। अच्छा इजाज साहब, एक सवाल यहाँ पर हाँ मैं पूछना चाहूंगा, शफी साहिबा ने कश्मीर से हमारे लिए एक सवाल भेजा है, उन्होंने कहा है कि और ये अक्सर होता भी है कि कुछ लोग या तो बिल्कुल किस्मत में एतमाद करना शुरू कर देते हैं, लेकिन दूसरी तरफ कुछ ऐसे लोग भी होते हैं जो कहते हैं कि हमें अपनी मेहनत पे एतमाद है, हमें अपनी मेहनत पे हमारा ईमान है, तो क्या सिर्फ और सिर्फ मेहनत पे एतमाद करके आगे चला जा सकता है, जिंदगी की जा सकती है या नहीं, दोनों चीजों को साथ चलाना है?
देखिए हर चीज दोनों साथ ही चलती है, मेहनत भी करेगा आदमी और अपने किस्मत को तब्दील करने के लिए कोशिश भी करेगा। मिसाल के तौर पे एक जमींदार है वो बीज सड़क पे डाले, मेहनत करे नहीं तो कभी उससे से दरख्त नहीं निकलेंगे, जो वो काश्तकारी सड़क से कर कराएगा, उसके लिए उसको मेहनत करनी है, जमीन को खाद भी देनी है, फर्टिलाइजर भी देनी है, पानी भी देना है और उसको सींचना भी है जमीन को, तब जाके बीज डालेगा तो उसमें जो वो जो की काश्तकारी का जो समर है वो हासिल होगा। अब वो बैठ जाए ऐसी बीज डाल दे इक्का दिक्का वो जंगली घास फूस तो निकल आएंगे, कुदरती तौर पर निकल आए, मगर जो उसकी मेहनत का फल है वो नहीं मिल पाएगा उसको मुकम्मल।
सही। अच्छा इजाज साहब, किस्मत
कोशिश को लाजमी बनने का लाला है
जी। अच्छा इजाज साहब, किस्मत और दुआ को आप कैसे आपस में, इनका रिश्ता आपस में कैसे आप देखते हैं?
इसको अब मिसाल के तौर पे मैं शादी नहीं करूं और दुआ करूं अल्लाह ताला मुझे औलाद दे दे।
सही।
आप बताएं मुझे कहां से होगी,
बिल्कुल
तो कोशिश करनी है। पहले अल्लाह ताला ने सिस्टम बनाया है कि आप अजवाजी जिंदगी बयान फसल करें, रिश्ता ढूंढे, आप बालिग हैं, तो फिर उसके बाद जो आप अपने जो परवरदिगार आपकी जिंदगी को कामयाब करेगा, औलाद से नवाजेगा, तो हर चीज में कोशिश जरूरी है।
सही है,
दुआ भी जब है कि जब इंसान कोशिश करे, अमल करे और उसके बाद खुदा से दुआ करे।
सही,
अब वो मैं सड़क पर बीज डाल दू और खुदा से दुआ करूँ इसमें से जरफ निकल आए, या इमली का बीज डालू, कुरान मजीद भी डालू, पढ़ दू इसमें से आम निकल आए, कभी भी नहीं निकलेगा।
सही सही, बहुत बहुत शुक्रिया इजाज़ हुसैन आबदी साहब, बहुत बहुत खूबसूरत आपके साथ गुफ्तगु रही और बहुत से मेरे ख्याल में हमारे नाज़रीन के बहुत से सवालात जो उनके जहन में होंगे उनके जवाब भी आपने दे दिए। बहुत शुक्रिया, खुदा हाफिज।
बहुत आप लोगों का शुक्रिया मुझे मौका दिया,
जी जी बड़ी खूबसूरत बातें की इजाज़ साहब ने। और जो है
यहाँ पे इन्होंने मेरे ख्याल से मेहनत और किस्मत का जो रिश्ता आपस में है वो पूरी तरह गहराई से समझा दिया हमें।
बिल्कुल, देखें वही हम जो जैसे शब कदर की भी बात की, इन्होंने बड़ी अच्छा रेफरेंस दिया। बिल्कुल, आप दुआओं के जरिए भी और दवा के जरिए भी, यानी दवा वही मेहनत के जरिए जो है, ये दो चीज़ें अल्लाह ताला ने हमें दे दी हैं और ये हमारे सामने, लेकिन ये कह देना कि जी मेरी किस्मत में ही नहीं लिखा हुआ, या वो दिखाते थे ना कि कहते हैं वो किस्मत की लकीर नहीं है, पैसों की लकीर नहीं है मेरी, या पता नहीं किस चीज की लकीर नहीं है, तो इन चीजों पे नहीं इत्मीनान करना चाहिए। क्योंकि यकीन माने कि अगर हम लोग मेहनत करेंगे, हम लोग लगन से काम करेंगे और साथ साथ दुआ भी करेंगे, तो ये लकीरें भी शायद जो है तब्दील हो जाएं। लकीरों में हमें अपने आप को इतना छोटा नहीं करना चाहिए कि हम ये कहें कि जी मेरे पास मेरी जो हाथ की लकीरें उसमें जो है।
आपकी ये बात आपने कहा कि मेरे पास किस्मत ही नहीं है, मैं इसमें अगर हो सके तो मैं बता दूं कि बैरी पॉपिक साहब ने कहा है कि बेचारी मेरी किस्मत, हमेशा जब मेरी एनर्जी खत्म हो जाती है तो मैं अपनी किस्मत को ही इस बारे में इल्जाम देता हूँ।
ठीक है,
लेकिन ये याद रहे कि हमेशा मेहनत करने से और लगन करने से जो नतीजा मुझे मिलता है वो नतीजा मेरी सोच से भी ज्यादा होता है, और वो जो ज्यादा नतीजा जो है नहीं, बहुत सोच से भी ज्यादा नतीजा मेरी किस्मत होती है।
ठीक है, यहाँ पर हमारे पास बल्तिस्तान से भी एक हमारे पास कमेंट आया और उन्होंने जो बहरहाल हमारे प्रोग्राम की तारीफ की है, और बारा शफी साहिब जो है उन्होंने एक तो ये बताया है कि उनको उनका जवाब मिल गया है, और नाम से उन्होंने कहा है कि मैं साहिबा नहीं हूँ, मैं साहिब हूँ। अलबत्त माफ कीजिएगा क्योंकि लाइव प्रोग्राम में जो है इतने गौर से मैं जो है ये छोटी सी स्क्रीन होती है उसको नहीं देख पाता सही से।
जी मैं कल के मौजू को बताती चलूँ। जी कल जो हमारा होता है वो थोड़ा नफसियाती पहलू से हम अपने हफ्ते के मौजू को देखते हैं। मित्रा कारी साहिबा हमारे साथ होंगी और हम किस्मत के बारे में नफसियाती पहलू से इस बारे में इंशाल्लाह कल उनसे गुफ्तगु करेंगे।
बिल्कुल, बहरहाल अपना बहुत बहुत ख्याल रखिएगा और मेहनत करते रहें, लगन करते रहें, बेशक वो जिस हालात में भी हो और काम कर रहे हैं, जॉब कर रहे हैं या पढ़ाई कर रहे हैं, तो मेहनत का फल इंसान को ज़रूर मिलता है, इसमें कोई शक भी नहीं है।
आगे मैं भी यहाँ पे एक बात बताती चलूँ। नाज़रीन, अपने ईमान पे हमेशा अपना ईमान ज़रूर मजबूत रखे, खुदा ताला पे, खुदा की ज़ात पे। किस्मत बनाने वाला, किस्मत बिगाड़ने वाला जो भी आप बोल सकते हैं, हमारे हक में जो बेहतर हो हमें ज़रूर देगा। कभी ये नाउमीदी मत रखिए अपनी ज़िंदगी में, हमेशा उम्मीद रखिए और सिर्फ खुदा की ज़ात पे।